म करुणा। यो पडकास्ट गुलाबी सम्वाद। पडकास्टमा हामी हरेक हप्ता यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित विषयमा छलफल कुराकानी गर्ने गर्छौँ र आज हामी पडकास्टको सेकेन्ड सिजनको 75 एपिसोडमा छौँ र आजको यो छलफल श्रृङ्खलामा हामी महिनावारीसँग केन्द्रित भएर कुराकानी गर्नेछौँ र अबका अन्य केही एपिसोडमा पनि महिनावारीसँग सम्बन्धित छलफल नै गर्नेछौँ। हरेक वर्ष मे 28 मनाइने महिनावारी स्वच्छता दिवसलाई लक्षित गर्दै हामीले यो छलफललाई निरन्तरता दिन लागेका हौँ र यो वर्ष महिनावारी स्वच्छता दिवस यससँग जोडिएको भ्रमलाई चिर्दै महिनावारी सरसफाई व्यवस्थापनको महत्त्वलाई विश्वव्यापी बनाउन र जनचेतना फैलाउने उद्देश्यले मनाइँदैछ। त्यसैले आजको एपिसोडमा हामी अपाङ्गता हुनुभएका युवती तथा महिलाको महिनावारी सरसफाईमा केन्द्रित रहेर उहाँहरूको महिनावारी अनुभव भोगाईबारे कुराकानी गर्दैछौँ र कुराकानीको लागि आज हामीसँग 3 अतिथि हुनुहुन्छ। पहिलो अतिथि हुनुहुन्छ स्मारिका पोखरेल, दृष्टि सम्बन्धी अपाङ्गता हुनुभएकी उहाँ। बाल अधिकार तथा किशोरीका लागि समानताका क्षेत्रमा काम गर्दै आइराखेको संस्था प्लान इन्टरनेसनल नेपालकी युवा परिषद सदस्य हुनुहुन्छ भने हाल युएनएफपिएमा युथ एडभोकेटको रूपमा काम गर्दै हुनुहुन्छ। त्यस्तै हाम्रो अर्को अतिथि हुनुहुन्छ रविता देउला, जो सुनाइ बोलाइ सम्बन्धी अपाङ्गता हुनुभएकी युवा हुनुहुन्छ। उहाँले बहिरा तथा अन्य अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशीकरण तथा सशक्तिकरणको क्षेत्रमा काम गर्दै आउनुभएको छ। उहाँ हाल काठमाडौँ बहिरा सङ्घमा आबद्ध हुनुहुन्छ भने उहाँले भन्नुभएका कुराहरू सहजीकरण गरिदिनका लागि लामो समयदेखि साङ्केतिक भाषा अनुवादकको रूपमा कार्यरत प्रकाश महर्जन हामीसँग हुनुहुन्छ। त्यस्तै हाम्रो अर्को अतिथि हुनुहुन्छ देवी आचार्य, अपाङ्गता भएका व्यक्तिको खेलकुदको क्षेत्रमा काम गर्दै आउनुभएको उहाँ अति अशक्त तथा पूर्ण अशक्त महिलाहरूको क्षेत्रमा काम गर्नुहुन्छ भने नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्ट्स एसोसिएसनको अध्यक्ष हुनुहुन्छ र उहाँ आफै पनि मेरुदण्ड पक्षघात भएको महिला हुनुहुन्छ। यहाँहरू 3 स्वागत छ पडकास्ट गुलाबी सम्वादमा। हामी कुराकानीको सुरुवात चाहिँ यहाँहरूको महिनावारी सम्बन्धी भोगाईबाटै सुरु गर्न चाह्यौँ। महिनावारीबारे तपाईँको भोगाई चाहिँ कस्तो छ, कसरी थाहा पाउनुभयो, स्मारिकाजीबाटै सुरु गरौँ।
मेरो महिनावारीको कथा एकदमै इन्ट्रेस्टिङ छ। जुन 72 जुन भूकम्प आएको थियो अनि त्यस बेला चाहिँ म पहिलोपटक महिनावारी भएको हो, त्यही भूकम्पकै बेलामा, त्यसको 3 दिनपछि, र म चाहिँ स्किपिङ रोप खेलिरहेको बेलामा एक्कासी आई स्टार्टेड ब्लिडिङ र मलाई फिल भयो कि मबाट केही एकदमै फोर्सफुल्ली केही कुरा निस्किरहेछ अनि म तर्सेँ, नराम्रोसँग तर्सेँ। अनि पछि चाहिँ कसैले देखेर भनिदिनु भयो हाम्रो चाहिँ यस्तो नै हुन्छ, पहिलोपटक हामी दृष्टिहीन भएको व्यक्तिहरू मेन्स्ट्रुएसन हुँदाखेरि हामीलाई चाहिँ धेरै जस्तो केसेसमा अरू कसैले भनिदिएर हामीलाई थाहा हुने हो, हाम्रो साझा भोगाई हो यो चाहिँ। अनि त्यसपछि को भोगाईहरूमा दुख्ने अनि त्यसपछि चेन्ज गर्ने, सबैभन्दा समस्या भनेको चेन्ज गर्ने कुरामा आउँथ्यो, प्याड चेन्ज गर्ने कुरामा। अनि त्यो पनि बिस्तारै बानी बस्दै गयो, मलाई चाहिँ पहिल्यैदेखि सिकाइएको भएर अनि म चाहिँ होस्टेल बसेको भएर एउटा समुदायमा हुर्किएको जस्तो भएर होस्टेलमा होइन धेरै कुराहरू सहज भयो मलाई कम्पेरिटिभली अरूलाई भन्नु।
हजुर, जस्तै कस्तो कुराहरू चाहिँ थाहा थियो महिनावारीको बारेमा, के कुराहरू बुझ्नु भएको थियो?
हजुर, मलाई चाहिँ पहिल्यैदेखि नै सानो 3-4 पढ्दादेखि नै होस्टेलमा ठुलो ठुलो दिदीहरू, इभन म सरकै साथीहरू पनि महिनावारी हुने, अनि मलाई के चाहिँ थाहा थियो भने मेरो वजाइनाबाट रगत बग्छ र मैले चाहिँ प्याड लगाउनुपर्छ, त्यति कुरा चाहिँ थाहा थियो। अनि प्याड भन्ने कुरा चाहिँ प्याड कस्तो हुन्छ भन्ने कुरा पनि थाहा थियो, र ब्लिड ओभर ब्लिड भयो भने चाहिँ मेरो धेरै बेन्चमा लाग्ने स्टोरी हाम्रो एकदमै कमन हुन्थ्यो, सो मेरो बेन्चमा लाग्छ, सो म केयरफुल हुनुपर्छ, यति कुरा चाहिँ मलाई मेन्स्ट्रुएसन अगाडि नै थाहा थियो।
हजुर, हाम्रो रविताजीको चाहिँ कस्तो थियो अनुभव महिनावारीको, पहिलो अनुभव भोगाई कस्तो छ?
हजुर, सर्वप्रथम त म उमेर 11 चाहिँ मेरो पहिलो महिनावारी भएको थियो। त्यो समयमा चाहिँ अब महिनावारी कस्तो भने अब रगत आउँदाखेरि त्यो घटना जस्तो लाग्यो कि मलाई, म पनि एकदम क्युरियस भएँ। त्यसपछि मैले मम्मीलाई सोधेँ, आमालाई सोधेँ होइन यो महिनावारी भने कस्तो भने, एक त फेरि अब हाम्रो बहिरा सुनेसम्म अपाङ्गता व्यक्तिको कम्युनिकेसन सञ्चारले गाह्रो हुन्छ नि त, त्यही भएर उहाँले महिनावारी भनेको चाहिँ अब यो प्राकृतिक तरिका जस्तो हो, कस्तो हो भन्दा चाहिँ मम्मीले चाहिँ हामी चाहिँ यो अब भित्र हुने शरीरभित्र हुने हो होइन, अब थप त्यो यसको बारेमा बुझ्न चाहिँ मैले विद्यालय पनि थाहा पाएँ। महिनावारी भनेको चाहिँ अब कस्तो भने अब यो थोलो हुँदै गएपछि होइन महिलाहरूमा किशोरीहरूमा चाहिँ हुने आउने एउटा प्राकृतिक तरिकाले हुने हो, अनि स्वास्थ्यहरू पनि अब अलिकति महिनावारी बेलामा चाहिँ अब कस्तो हुन्छ, महिनावारी चक्र कस्तो हुन्छ भन्ने कुरा चाहिँ विद्यालयबाट थाहा पाएँ। यसरी चाहिँ सिकेर चाहिँ महिनावारीको बारेमा थाहा पाएँ।
मेरो पहिलो महिनावारी भोगाई म 13 पहिलो महिनावारी भएको थिएँ, र मलाई फर्स्ट हुँदाखेरि मेरो आमाले देख्नुभएको थियो। म सेतो प्रिन्टेड फ्रक लगाएको थिएँ, मलाई याद छ अहिले पनि। र म बसिरहेको ठाउँबाट उठेर बाथरुम जाने बेलामा आमाले त्यो जुन त्यो क उस ब्लड देखेर बाहिर अनि मसँगै आएर बाथरुम लैजानु भयो। त्यसपछि मलाई पछाडिबाट केही पनि नभनिकन पछाडिबाट अब एकदम के हतारिएर म आफैलाई नै एकदमै धेरै डर लाग्ने गरी हतारिएर पछाडिको गेटबाट घरको पछाडिको गेटबाट पछाडि पनि बाटो थियो, त्यहाँबाट सिधै मलाई समातेर एक माथि आन्टीको मम्मीको साथीको घरमा आन्टीको घरमा लैजानु भयो
लुक्नको लागि।
अनि त्यसपछि मलाई चाहिँ पहिला 22 दिन बस्थ्यो अरूहरू, तर मलाई चाहिँ जम्मा 12 दिन त्यो घरमा बिहान सूर्य नलाग्दै नउदाउँदै सबै काम सघाउने, त्यसपछि साँझ सूर्य उदाइसकेपछि अनि यता बाहिर अस्ताइसकेपछि बाहिर निस्किने, त्यस्तो गरेर मलाई 12 दिनसम्म राखेको थियो। त्यो बेलामा एकदमै मलाई म चाहिँ एकदमै टेन्सन हुन्थ्यो, त्यहाँ बस्नलाई भागौँ कि भागेर जाऊँ कि भन्ने जस्तो त्यस्तो फिल हुन्थ्यो मलाई त्यो बेलामा।
डरको
म एकदमै रुन्थेँ है। माया त गर्नुहुन्थ्यो आन्टीहरूले होइन, अनि आमाहरू बहिनीहरू आउँथ्यो भेट्नलाई, दाई भेट्न नपाउने, भाइहरू भेट्न नपाउने कोही पनि त्यस्तो, तर एकदमै डर लाग्ने, एकदम म्यानेज गर्न गाह्रो। अनि एकदमै ठुलो भयो कि म अब एकदमै के फरक भयो म त्यो फ्यामिलीबाट, मेरो दाई बहिनीहरूसँगबाट म चाहिँ अब फरक भयो भन्ने जस्तो टाइपको फिल हुन्थ्यो कि त्यति बेला।
जस्तै अहिले चाहिँ तपाईँले आफूलाई चाहिने महिनावारी जन्ने सामग्रीको सामग्री होस् अथवा चाहिँ त्योसँग सम्बन्धित सूचनाहरू, महिनावारी जन्ने सम्बन्धी सूचनाहरू पनि हामीलाई थुप्रै आवश्यक पर्छ, त्यस्तो सूचनाहरू चाहिँ कसरी लिँदै आउनुभएको छ, के छ तपाईँको पहुँचमा चाहिँ?
जुन हामी महिनावारी भनेभन्दा अगाडि महिनावारी भयो भने यस्तो हुन्छ भन्ने कुरा, त्यो क्लासहरू दिने काउन्सिलिङ गर्ने कुराहरू त खास थिएन, फ्यामिलीमा पनि सेयर गर्नुहुन्थेन होइन, र हामीलाई त्यति थाहा थियो त्यो महिनावारी भइसकेपछि ब्लड एकदमै 3 दिन 4 दिन 5 दिनसम्म ब्लड ब्लिडिङ एकदम बढी हुन्छ, त्यसलाई त्यसमा चाहिँ हामीले प्याडहरू अथवा त्यति बेला त अझ कपडाहरू बनाइदिनुहुन्थ्यो होइन, त्योहरू चाहिँ अब राख्नुपर्छ सेफली, अनि चेन्ज गर्नुपर्छ छ भन्ने चेन्ज गर्नुपर्छ भन्ने हुन्थ्यो, तर स्कुलहरूमा चाहिँ त्यो वातावरण हुन्थेन नि त, पानीहरू कम हुने, चेन्ज गर्ने वातावरण नहुने, भन्न डर लाग्ने, अनि त्यहाँ अब त्यो क्लासबाट जानै अब सोधेर जानै एकदमै डर लाग्ने नि त, त्यस्तो कुराले गर्दाखेरि एकदमै स्कुल जान मन नलाग्ने, स्कुल गइन्थेन पनि अझ कहिलेकाहीँ त, र अनि त्यो पेन हुने, एकदम दुखाइ हुने, इरिटेसन टाइपको, अनि एकदमै आफूलाई एकदम लोन्ली फिल भयो जस्तो एक्लाएर राखिन्थ्यो नि त। अनि त्यसपछि फेरि 12 दिनपछि घरमा आइसकेपछि पनि कहाँ किचनमा जान नपाउने नि त त्यति बेला, त्यस्तो कुरा, र बिस्तारै बिस्तारै सेकेन्ड थर्ड हुँदै जाँदाखेरि चाहिँ घरमा हाम्रो घरमा चाहिँ अलिकति आफ्नै रुममा थर्ड चोटिबाट सेकेन्डमा चाहिँ एउटा सटरमा राख्नुभयो, अनि थर्डमा चाहिँ बाट आफ्नै रुममा आफ्नै बेडमा बाट हामीलाई चाहिँ घरमा त्यसरी राख्न थाल्नुभयो, र त्यसमा चाहिँ फरक भएन, मेरो बेडहरू चेन्ज गर्नु परेन, भुइँमा सुत्नु परेन, त्यो चाहिँ त्यसरी आइयो। त्यसपछि बिस्तारै बिस्तारै अब अलिकति अलिक ठुलो हुँदै जाँदा त बुझ्दै पनि गइयो नि त,
फरक हुँदै गयो। हाम्रो रेविताजीलाई चाहिँ मलाई सोध्न मन लागेको, जस्तै अघि तपाईँले सूचनाको कुरा पनि गर्नुभयो होइन, सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले बुझ्ने गरी महिनावारीबारे पर्याप्त सूचना जानकारीहरू उपलब्ध छन् कि छैनन्, तपाईँको अनुभव भोगाइ चाहिँ कस्तो छ?
यस्तो छ, अब हाम्रो विषयमा चाहिँ अब यो जुन सामग्रीहरू पाउने हुन्छ नि, अहिले त तपाईँको विभिन्न प्रकारका प्याडहरू, मुनकपहरू पाउँछ भन्ने कुरा त अहिले भर्खर जानकारी पाएछ नि त, इन्फर्मेसनहरू अलिकति पहुँचित भएर होला, योभन्दा अगाडि थाहा थिएन कि प्याड भन्नेमा थाहा हुन्थ्यो, कपडाको पनि थाहा हुन्थ्यो, अनि यो मुन कपहरू ट्याम्पोनहरू चाहिँ तपाईँको अलिक डिजिटल एरा चाहिँ अलिक
मारिकाजीलाई चाहिँ प्याड लगायत अन्य महिनावारी जाने सामग्री जति पनि छन्, अहिले रेविताजीले पनि भन्नुभयो होइन, प्याड, मुनकप, टेम्पुल लगायतका सामग्रीहरू छन्, यी सामग्रीहरू उपभोग गर्नको लागि, उपयोग गर्नको लागि चाहिँ कतिको सहज छ?
त्यही सबैभन्दा पहिला त इन्फर्मेसनकै कमी हो होइन, अब हामीलाई इन्फर्मेसन लिनको लागि अरू व्यक्तिसँग सोध्नुपर्ने सिचुएसन भयो भने त्यो कुरा सहज छैन। अब जस्तो फर इक्जाम्पल स्कुल पढ्दाखेरि चाहिँ मेन्स्ट्रुएसन भयो के भयो भने हामीले टिचरलाई भन्नुपर्दा गर्ल्स प्रब्लम भनेर भन्थ्यो होइन, त्यो त प्रब्लम होइन, तर हामीहरूलाई अनकम्फर्टेबल सिचुएसन क्रिएट गरिएको हो नि त त्यहाँनिर। सो सबैभन्दा पहिला चाहिँ हामीलाई सोध्न सहज छैन, यो कसरी प्रयोग गर्ने हो भनेर, किनभने त्यो एकदमै इन्टिमेसन आउँछ. हामीले इन्फर्मेसन हेऱ्यो, भिडियो हेऱ्यो भने पनि हामी विशेष गरी दृष्टिबिन भएको व्यक्तिहरूलाई त हातले छमाएर सिकाउनु पर्ने अवस्था हुन्छ. त्यो चाहिँ हामीले अरूसँग भन्न नसक्ने, अनि त्यस्तो मान्छे जसले चाहिँ हामीलाई त्यसरी सिकाइदियोस् त्यस्तो व्यक्तिहरू पनि छैन. अनि त्यो कुराले असहज कुराहरू छ, अनि अलिकति मिसकन्सेप्सनको कुराहरू पनि छ नि त. अब जस्तो हामी डिपेन्ड हुने भनेकै यो इन्फर्मेसन टेक्नोलोजी, तर हामी कतिजनालाई मिडिया कन्सियसनेस छैन, मिडिया लिटरेसी छैन, जसले गर्दा हामी जस्तो पनि इन्फर्मेसनहरू कन्ज्युम गरिरहेछौँ. अनि त्यसले गर्दा चाहिँ यो मुन कप यस्तो नराम्रो हुन्छ, अनि ट्याम्पोन्स चाहिँ भित्रै स्टक हुन्छ, यस्तो यस्तो मिसकन्सेप्सन्सहरूमा हामी डिपेन्ड भएको कारणले गर्दा चाहिँ हामीलाई सहज हुँदैन, असहज हुन्छ. तर सहज हुने तरिका भनेको नै यो मेन्स्ट्रुएसन भन्ने कुरालाई नर्मलाइज गरेर, कसैलाई म मेन्स्ट्रुएसन भए मलाई यो सिकाइदिनुहोस् भन्ने भन्न सक्ने वातावरण भयो भने चाहिँ हामीलाई सहज.
हाम्रो देवीजीको त्यस्तो कुनै अनुभव छ, महिनावारी जन्य सामग्रीहरू प्रयोग गरिरहँदाखेरि अप्ठ्यारो भएको, अथवा तपाईँको अन्य साथीहरूले सेयर गर्नुभएको त्यस्तो कुनै इन्सिडेन्ट छ?
मेरो अब बिफोर एक्सिडेन्ट त अब नर्मल भइहाल्यो, त्यो अन्य व्यक्ति सर र म एक्सिडेन्ट भनौँ न, अहिले मेरुदण्ड पक्षाघात भइसकेपछि. अब हामीहरूको वर्गकै कुरा गरौँ होइन, हामीहरूको वर्गको महिलाहरूको कुरा गर्दा, हामीहरूले मेन्सुरेसन भएको चाहिँ थाहा हुँदैन होइन हामीलाई, किनभने हाम्रो सेन्सेसन हुँदैन नि त. हामीले त्यो ब्लड आइसकेपछि देखेर, अनि हामीहरू त डाइपर युजर हो, डाइपर लगाउनु पर्छ बाहिर हिँड्दाखेरि होइन, अनि त्यो कारणले गर्दाखेरि त्यहाँ हामीले प्याड राख्ने कुरा हुँदैन फर्स्टमै. जस्तै म घरबाट निस्किसकेपछि मेन्सुरेसन हुन्छ नि, त्यो भयो भने चाहिँ अब त्यो बेल्क कि त्यो बडी नै फ्लो नै भएर बाहिर आएपछि रगतै देखेर थाहा पाउने, कि घरमा गएर ड्राइभर चेन्ज गर्ने बेलामा थाहा पाउने हुन्छ. त्यो कारणले गर्दाखेरि हाम्रो चाहिँ कस्तो भने, युरिन इन्फेक्सन हुने एकदमै धेरै चान्सेस हुन्छ, धेरै हुन्छ नै. मेरुदण्ड पक्षाघात भएका महिलाहरूलाई यो जुन महिनावारीको समयमा एकदम धेरै इन्फेक्सनहरू हुन्छ, युटिआईहरू हुन्छ, युरिन ट्र्याक इन्फेक्सनहरू. त्यो हुने बित्तिकै थाहा पायो भने त त्यसमा एक्स्ट्रा प्याड हालिन्थ्यो नि त, त्यो हाल्न पनि पाइँदैन. त्यो कारणले गर्दा पनि त्यो
जस्तै महिनावारी भएको बेलामा चाहिँ सार्वजनिक शौचालयहरू कतिको अपाङ्गता मैत्री भएको पाउनुहुन्छ?
त्यो त अब एकदमै धेरै गाह्रो कुरा यो नै छ होइन, बाहिर जाँदाखेरि पहिलो कुरा त शौचालयहरू अपाङ्ग मैत्री छैनन्, अपाङ्गता मैत्री छैनन्. कुनै मैत्री शौचालयमा जाँदा पनि त्यहाँ पर्याप्त पानीहरू नहुने, त्यसपछि गएर त्यहाँ अब हामीहरूको सन्दर्भमा त हामीलाई त टोइलेट मात्रै भएर पनि भएन, हामीलाई त साइड बारहरू चाहिन्छ होइन, समातेर त्यहाँ बस्नलाई, समातेर होलचेयरमा जानलाई, अनि आफ्नो ब्याग राख्ने ठाउँ चाहियो, डाइपरहरू झिक्ने ठाउँ चाहियो. त्यो गर्दाखेरि हामीहरूले चाहिँ मेरुदण्ड पक्षाघात भएको महिलाहरूले अब होलचेयर जाने टोइलेट भए पनि त्यसमा आफ्नो साइड बार नहुँदा, अनि साइडमा आफ्नो सामानहरू राख्ने ठाउँ नहुँदाखेरि, अनि त्यो चेन्ज गर्नलाई एकदमै धेरै गाह्रो हुन्छ. त्यो कारणले गर्दा स्कुल नजाने, कलेज नजाने, इभन जबको बेलामा पनि आफूले जब गरिन्छ भने त्यो मेन्सुरेसनको टाइममा चाहिँ जब नमा काम गर्न नजाने, यस्तो कुराहरू चाहिँ धेरै छ हाम्रो समुदायमा.
हजुर, जस्तै दृष्टिविहीन महिलाहरूको लागि चाहिँ कतिको फ्रेन्डली पाउनुहुन्छ सार्वजनिक शौचालय?
सबैभन्दा ठुलो कुरा होइन, सार्वजनिक शौचालयमा यो कुन चिज कहाँ छ भन्ने कुरा. अब सामान छ भने पनि हामीलाई, यो बाथरुम राम्रै छ भने पनि हामीलाई ओरिएन्टेसन भएन भने चाहिँ हामीले त्यो एक्सेसेबल हुँदैन. सो हामी चाहिँ कोही व्यक्तिमा डिपेन्ड हुनुपर्छ यो सार्वजनिक शौचालय कस्तो छ भन्ने कुरामा. सो र पर्सनल एक्सपिरियन्समा चाहिँ अब सार्वजनिक शौचालय त सबैभन्दा टफ, अब सामान राख्ने ठाउँ पनि छैन, यसो समाउने ठाउँ पनि छैन, अनि सेनिटरी प्याड कहाँ फाल्ने भन्ने कुरा पनि थाहा छैन, किनभने डस्टबिन देखेकै छैन होइन. त्यस्तो कुराहरू एकदमै धेरै हुन्छ, अझै कतिपय ठाउँमा डस्टबिन हुँदा पनि हुँदैन. अनि सार्वजनिक शौचालय एकदमै प्रब्लमेटिक छ, इभन यो राम्रो ठुल्ठुलो डेभलपमेन्टल एजेन्सिजहरूको शौचालयमा पनि हामीलाई ओरिएन्टेसनको कारणले गर्दा भएको सामान पनि हामीले एक्सेस गर्न नपाउने सिचुएसन हुन्छ.
हजुर, अब चाहिँ हाम्रो रेविताजीलाई सोध्न चाहे, जस्तै महिनावारी बारी स्कुलमा वा घर परिवारमा चाहिँ योसँग सम्बन्धित जानकारीहरू, सूचनाहरू दिनको लागि होइन, बहिरा व्यक्तिहरूको लागि पनि मिल्ने गरेर सूचनाहरू चाहिँ कतिको दिएको पाउनुभयो, कस्तो खालको सहयोग पाउनुभयो सूचना फ्लोको क्रममा चाहिँ?
अब पहिला चाहिँ धेरै तपाईँको डिजिटल प्लेटफर्म थिएन, त्यो बेला चाहिँ अब चिन्हहरू देखाएर, जुन सङ्केतहरू देखाएर चाहिँ बुझाउने कोसिस हुन्थ्यो. त्यो अवस्थामा अब एक त अब हाम्रो जुन सरकारी तहबाट त्यति सहयोग पनि छैन कि, साङ्केतिक भाषाको कति त अब शब्दहरू पनि छैन होइन, त्यसको डेप्लो पनि भएको छैन, त्यही भएर चाहिँ गाह्रो हुन्थ्यो. अनि अब जुन सार्वजनिक शौचालयभित्र त्यति अपाङ्ग मैत्री पनि छैन क्या हाम्रो अवस्थामा पनि, किनभने अब एक त जनचेतना कमीले पनि होला सायद होइन सुविधा दिनुपर्छ भन्ने थाहा नभए पनि होला सायद, तर अहिलेको अवस्थामा चाहिँ बिस्तारै ढिलो हुन्छ अनि चाहिँ इम्प्रुभ चाहिँ भएको छ।
हजुर, जस्तै के गरिदियो भने घर परिवारले अनि स्कुलले समाजले राज्यले होइन, राज्यको कुरा पनि यहाँले निकाल्नु भयो, जस्तै कस्ता खालका अभ्यासहरू भयो भने चाहिँ महिनावारी प्रक्रिया सजिलो हुन्छ जस्तो लाग्छ?
यसो छ, एक त अब हाम्रो नेपाल सरकार राज्यले चाहिँ अब हाम्रो महिनावारीको बारेमा चाहिँ अब निशुल्क रूपमा चाहिँ प्याड दिनुपर्छ भन्ने कुरा छ होइन, त्यो चाहिँ अब कार्यान्वयन ल्याउनु पर्यो। अनि स्कुलले चाहिँ अब हाम्रो सुनेसम्मति अपाङ्गहरू व्यक्तिलाई चाहिँ कसरी हुन्छ अब यो देखाएर हुन्छ कि अनि भिडियोको थ्रुबाट हुन्छ कि सङ्केतको थ्रुबाट हुन्छ कि, किनभने वाक्यहरू कति त सङ्केतहरू वाक्यहरू बुझ्नु हाम्रो यो समुदायकोले उहाँले व्यवस्था भनेको साङ्केतिक भाषा नै हो, भिडियो नै हो, त्यो देखेपछि बल्ल थाहा हुन्छ कि उहाँले यसो चाहिँ यसो प्रयोग गर्नुपर्छ, यस्तो अवस्थामा चाहिँ कहाँ जाने, कस्तो समस्या भयो भने चाहिँ कतातिर जाने भन्ने कुरा चाहिँ, यस्तो मैत्री बनाउनको चाहिँ यस्तो एक्सपेक्टेसन चाहिँ भयो भने चाहिँ राम्रो हुन्छ।
हजुर, यही प्रश्न चाहिँ हाम्रो देवीजीलाई पनि मैले सोध्न चाहेँ, कस्तो खालका अभ्यासहरू चाहिँ घर परिवार समाज स्कुल राज्यले गरियो भने महिनावारी प्रक्रिया चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको अझ विशेष गरी तपाईँको वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ सहज हुन्छ होला?
सबैभन्दा पहिला त घरबाट नै स्टार्ट हुनुपर्छ। घरमा बच्चा बालिकालाई आफ्नो छोरीलाई पहिल्यैदेखि उसलाई ओरिएन्टेसन गर्नु पर्यो, यस्तो भयो भने यस्तो हुन्छ भन्ने कुराहरू, चेन्ज गर्ने कुराहरू कसरी लगाउने भन्ने कुराहरू, र अर्को कुरा चाहिँ सहयोगी चाहिन्छ नि त हामीलाई, सहयोगी बिना त हामीले चेन्ज गर्न सक्दैनौँ। अब त्यो कुरा चाहिँ सहयोगीको व्यवस्था अब घरमा त परिवारको व्यक्ति हुनुहुन्छ उहाँहरूले सिकाउनुहुन्छ, पहिले पनि उसलाई त्यो भइसकेपछि जुन हामीले भोगेर आएको छौँ नि त्यो ट्रमा, त्यो हुनबाट बस्नको लागि पहिले परिवारले चाहिँ उसलाई काउन्सिलिङ गर्नुपर्छ, र स्कुल गइसकेपछि उसलाई त्यो इन्भाइरोमेन्ट क्रिएट गर्नलाई, किनकि एउटा हुलचेरमा बस्ने मेरुदण्ड पक्षघात भएको बालिका जसको टोइलेट एक्सेसिबल भएन, सफा भएन, उसको सामान राख्ने ठाउँ भएन र सहयोगी भएन भने उसले त चेन्ज गर्न सक्दैन। प्याडहरू भइसकेपछि पनि अरूले अरू अन्य व्यक्तिहरूले नबुझ्दाखेरि अलिकति त्यस्तो ह्यारेसमेन्टको फिलिङ्स भयो भने ऊ स्कुल जान मान्दैन। ती बालिकाहरूको त्यो उदाहरणहरू छ। ट्रेन सहयोगी चाहियो, उसको इच एन्ड एभ्रिथिङ चाहिने, ताकि ऊ आफ्नो महिनावारीको बेलामा पनि स्कुल सहजसँग जान सकोस् भन्ने इन्भाइरोमेन्ट चाहिँ स्कुलले पनि क्रिएट गर्नुपर्छ, सहयोगीको व्यवस्था हुनुपर्छ। सबभन्दा पहिला त अवेरनेसको कुराहरू गर्नुपर्छ यसमा, र यसमा बजेट छुट्याउनुपर्छ, अन्य किशोरीलाई ट्रेनिङहरू तालिमहरू गर्ने जुन सरकारले निकायहरू हुनुहुन्छ अरू व्यक्तिहरूलाई, त्यो चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई पनि त्यो व्यवस्था चाहिँ त्यो ट्रेनिङ लिने जनचेतनामूलक कार्यक्रमहरूमा सहभागी हुने मौका पायो भने चाहिँ उहाँहरूले आफैले पनि फिल गर्नुहुन्छ, आफैले पनि बुझ्नुहुन्छ र चेन्ज हुन्छ।
हजुर, यही प्रश्न नै स्मारिकाजीलाई पनि एक कुराहरू नदोहोरिने गरे, जस्तै दृष्टि सम्बन्धी अपाङ्गता भएका किशोरी युवती महिलाका लागि चाहिँ कस्तो खालका व्यवस्था घर परिवार समाज राज्यले गर्यो भने महिनावारी प्रक्रिया सजिलो हुन्छ होला?
मेन्स्ट्रुएसन भनेको के हो भन्ने कुरा त अरू सबैजनासँग अरू बालबालिकासँगै दिएको शिक्षाले पनि काम गर्ला, तर यो भनेर बोलेर गरियो भने, बोलीको माध्यमबाट गरियो भने, तर यो प्याड लगाउने भन्ने कुरा उनीहरू हेरेर सिक्ने, पिक्चरबाट सिक्ने भन्ने पोसिबिलिटी हुँदैन। सबैभन्दा बेस्ट उपाय भनेको हामीलाई थमाएरै सिकाउनु पर्छ पहिलोचोटि चाहिँ, यो चाहिँ घर परिवारले एकदमै स्ट्रङली ध्यान दिएर दृष्टि भएको बालिकालाई छोरीहरूलाई थमाएर यसरी प्याड लगाउने, यसरी चेन्ज गर्ने भनेर सिकाउनु पर्छ।
हुन्छ, यहाँहरू तिनैजनालाई धेरै धेरै धन्यवाद महिनावारीसँग जोडिएको आफ्नो भोगाई अनुभव हामीसँग सेयर गरिदिनु भएकोमा। यो कुराकानी चाहिँ तपाईँले गुलाबी सम्वाद तथा प्लान इन्टरनेसनल नेपालको युट्युब च्यानलमा पनि हेर्न सक्नुहुनेछ। पडकास्टमा आज हामीले दृष्टिविहीन तथा सुनाइ सम्बन्धी अपाङ्गता हुनुभएका, त्यस्तै गरी चाहिँ ह्विलचेयर प्रयोगकर्ता महिलाका महिनावारीका भोगाईहरू अनुभवहरू चाहिँ सुन्यौँ, र उहाँहरूको अनुभवबाट हामीले पनि धेरै कुराहरू उहाँहरूको उतार चढावबारे चाहिँ जान्ने बुझ्ने अवसर पायौँ। यो कुराकानी तपाईँलाई कस्तो लाग्यो, आफूलाई लागेको कुरा हाम्रो इमेल एड्रेस gulabisambad@gmail.com हामीलाई इमेल गर्न सक्नुहुनेछ। त्यस्तै गुलाबी सम्वाद र प्लान इन्टरनेसनल नेपालको फेसबुक, एक्स जसलाई चाहिँ हामीले ट्विटर पनि भन्ने गर्छौँ, इन्स्टाग्राम र युट्युब मार्फत पनि हामीसँग कनेक्ट हुन सक्नुहुनेछ र आफ्ना कुराहरू हामीलाई सेयर गर्न सक्नुहुनेछ। त्यस्तै हाम्रो वेबसाइट www.gulabisambad.com तपाईँले किशोर किशोरीका भोगाईहरू पढ्न र आफ्ना भोगाईहरू पनि छन् भने हामीलाई पठाउन सक्नुहुनेछ। त्यो बाहेक तपाईँले पडकास्टर भन्ने एपमा गएर गुलाबी सम्वाद सर्च गरेर हामीलाई सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एपमा पनि तपाईँले गुलाबी सम्वाद सर्च गरेर सुन्न सक्नुहुनेछ। त्यसै गरी देशभरिका विभिन्न 48 स्थानीय रेडियो स्टेसनबाट पनि पडकास्ट सिरिज गुलाबी सम्वाद हरेक हप्ता प्रसारण हुने गर्छ। हामीलाई सुन्न नबिर्सिनुहोला भन्दै आजको लागि पडकास्ट सिरिज गुलाबी सम्वादको सेकेन्ड सिजनको 75 एपिसोडबाट करुणा बिदा माग्छु। नमस्ते।